रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
जिल्ला मालपोत कार्यालय बाँकीमा कार्य दुईजना घुस लिँदै गर्दा रङ्गे हात पक्राउ। वीरेन्द्रनगरमा तत्काल खानेपानीको समस्या समाधानको पहल गर्ने मेयर सुवेदीको प्रतिबद्धता।
कंग्रेस सभापति देउवा चौथो पटक प्रधानमन्त्री चयन। चुनाव र आर्थिक विकास नयाँ सरकारको मुख्य प्राथमिकता हुने भनाई आज शपथ लिँदै।
अरब देशले कतारसँगको सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। कतारद्वारा वार्ताका लागि आह्वान।
र नेपाल भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा 2-0 गोल अन्तरले पराजित। हिमाल पहाड तराई कोही छैन पराई साँझ बिहानको भेरी खबरबाट डिलो र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुईजना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रङ्गे हात पक्राउ गरेको छ। खरिदार नरबहादुर सारु मगर, लेखन दास सरजु थापाले नेपालगंज उपमहानगरपालिका 18 कारकादको जग्गाको निर्णय प्रमाणित गरी बिक्री गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। उहाँहरू दुवैजनालाई सेवाग्राहीबाट 4,98,000 घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका शाखा अधिकृत निराजन शर्माले जानकारी दिनुभएको छ। नेपालगंजको धम्बुजीमा रहेको एनएफसी रेस्टुरेन्टबाट घुस रकम सहित पक्राउ परेका उहाँहरूको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
बर्दियामा आँधीहुरी र पानीसँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। चट्याङ लागेर गेरुवा गाउँपालिका वडा नम्बर 6 62 वर्षीय चने दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। चट्याङ लागेर दमाईका छोरा 25 वर्षीय टङ्क दमाई घाइते हुनुभएको छ। आँधीहुरीसँगै आएको पानीका कारण बर्दियामा 16 घरमा क्षति पुगेको छ। गुलरिया नगरपालिकाको 9 घर, त्यस्तै गरी मधुबन नगरपालिकामा 6 घर र राजापुर नगरपालिकामा 1 घरमा क्षति पुगेको छ। टाइल र टिनको पाताले छाएका घरका छानो फालेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
यस्तै बर्दियाको राजापुरमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ। एक त 67-98 नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आइरहेको C5-45-38 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गेरुवा गाउँपालिका 3 31 वर्षीय टोपेन्द्र राव को ज्यान गएको प्रहरीले जनाएको छ। उहाँको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकलमा सवार सुरेश रोकाए भने घाइते हुनुभएको छ। ठक्कर दिने ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ।
पहिलो चरणको स्थानीय तह निर्वाचनसँगै सुर्खेसै 34 जिल्लामा जनप्रतिनिधिहरू चुनिएका छन्। मुलुक नयाँ संरचनामा गएसँगै अब स्थानीय स्तरबाट अधिकांश सरकारी सेवा पाउने बताइएको छ। नयाँ जनप्रतिनिधिहरूबाट नागरिकको स्थानीय स्तरमा विकास निर्माणले गति लिने र दैनिक जनजीवनमा पनि सुधार आउने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा हामीले प्रदेश नम्बर 6 केन्द्रका रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित मेयर देव कुमार सुवेदीसँग समृद्ध नगर बनाउन गर्नुपर्छ काम योजना र यसमा रहेका चुनौतीका बारेमा कुरा गरेका छौं। हाम्रा साथी केशव ढकालले नगर प्रमुख सुवेदीलाई तपाईँले यो नगरमा के समस्या पहिचान गर्नुभएको छ भनी सोध्नु भएको छ।
अहिले हामीसँग देखिएको मेजर समस्याको रूपमा चाहिँ अब दीर्घकालीन योजना खानेपानीको सबैभन्दा ठुलो निर्वाचनको प्रक्रियामा जाँदा वीरेन्द्रनगरवासी मतदाताहरूले पहिलो कुरा चाहिँ हामीसँग मागेको अथवा नगरपालिकाले गर्नुपर्ने भन्ने कुरा चाहिँ पहिलो कुरा चाहिँ हाम्रो खानेपानीकै समस्या छ। त्यो समाधान गर्नको प्रक्रियामा एउटा प्रक्रियामा छिरिसकेको छ र त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने कुरा, भेरीको पानीलाई चाहिँ लिफ्टिङ गरेर वीरेन्द्रनगरवासीलाई पानी खुवाउने कुरा त्यो दीर्घकालीन योजनाका रूपमा 5 वर्षको रूपमा रहला भने आगामी वर्षदेखि नै अब जनतालाई पानीको कम्तीमा यो चाहिँ 85 घण्टाको लोड सेडिङलाई कम गरेर कति ल्याउन सकिन्छ। मैले चाहिँ वीरेन्द्र झुब्राकै नेतृत्वमा रहनुभएका साथीहरूसँग पनि हामी सँगै मिलेर काम गर्नुपर्छ। र अर्को कुरा वीरेन्द्रनगरको प्लानिङको कुरा, हिजोको साबिकको वीरेन्द्रनगरको प्लानिङ छँदैछ र उत्तरगङ्गा लाटिकोइली जरबुटा गढी रतु र चाहिँ गर्पनलाई चाहिँ हामी प्लानिङ गर्नुपर्ने अवस्था छ। अब त्यो प्लानिङ दिनानुदिन चाहिँ बिग्रिएर अवस्थित व्यवस्थित रूपमा चाहिँ गइरहेको छ त्यसलाई प्लानिङको फेजमा ल्याएर राख्नुपर्ने चाहिँ सेकेन्ड कुरा छ भने तेस्रो कुरा चाहिँ वीरनगरमा रहेको यो सार्वजनिक जग्गालाई चाहिँ लगत कट्टाको कुरा चाहिँ राख्नुपर्ने जसले चाहिँ जनताले अनाकमा चाहिँ बाटो पनि छोड्नु परेको छ र चाहिँ त्यो पैसा पनि त्यत्तिकै तिर्नु परेको छ र त्यसलाई चाहिँ हामीले तेस्रो रूपमा लैजानुपर्छ भने चौथो रूपमा चाहिँ वीरनगर नगरपालिकाले जनतालाई दिने सुविधाको कुरा चाहे त्यो वृद्ध भत्ता वितरणको प्रक्रिया होस् चाहे अन्य नागरिकतादेखि लिएर अन्य चाहिँ सुविधा दिने कुरा सेवा सुविधालाई जनतालाई सहज पहुँच पुर्याउने र समयमा दिन सक्ने कुरालाई चाहिँ चौथो कुरामा लगेका छौँ भने यसका अलावा वीरनगरको चाहिँ अब बाढी पीडितका कुराहरू छ अनि त्यसपछि आएर चाहिँ लालपूर्जा वितरणको प्रक्रियाको कुरा छ अथवा गुम्बासी समस्या समाधानको कुरा छ यिनीलाई चाहिँ क्रमशः 1, 2, 3, 4, 5 हिसाबमा चाहिँ जानपर्छ जस्तो मलाई लाग्छ
चुनौतीहरू के हुन सक्छन् भन्ने लाग्छ यहाँलाई
मलाई अहिले अब यो 10-15 दिनको कुरा हेर्दाखेरि त सबैभन्दा ठुलो चुनौती चाहिँ जनताको अपेक्षा हामीसँग धेरै ठुलो छ त्यो अपेक्षालाई हामीले कसरी चाहिँ मिट गर्ने भन्ने कुरा अहिले चाहिँ प्रमुख चुनौतीको रूपमा चाहिँ मैले आफूले लिएको छु र त्यसलाई चाहिँ क्रमशः जनतासँग चाहिँ हामी सँगसँगै बसेर जानुपर्ने एउटा पाटो छ अर्को कुरा नगरपालिकाको चाहिँ म्यानेजमेन्टकै कुरा छ अब अहिले चाहिँ अस्त व्यस्त हाम्रो वडा कार्यालय नै छैन कर्मचारी नै छैन हामी चाहिँ वडा कार्यालय खोल्ने अपेक्षा वडा अध्यक्षज्यूले अहिले अब आफ्नो अफिस खोजिरहनु भएको छ कर्मचारी खोजिरहनु भएको छ र यसलाई अफिस म्यानेजमेन्टको कुरा चाहिँ दोस्रो चुनौतीको रूपमा चाहिँ रहेको छ तेस्रो चुनौती हामीसँग अपेक्षा धेरै छ स्रोत साधनको हिसाबले चाहिँ हामीसँग कम छ र भएको स्रोत साधनको परिचालन पनि हाम्रो जुन सिस्टम छ त्यो सिस्टम यति लेन्दी छ कि जुन चाहिँ पब्लिकले पाएको सुविधा पनि अन्तिममा लिने बेलासम्म ऊ थाकिसकेको अवस्था हुनसक्छ त्यसलाई चाहिँ चुस्त दुस्त कसरी बनाउने र आफ्नो स्रोत साधनलाई आन्तरिक स्रोत साधनको वृद्धि र चाहिँ परिचालनको प्रक्रिया र परिचालनमा पनि अझ चाहिँ उपलब्धिपूर्ण कसरी बनाउन सकिन्छ भन्ने कुरा यी 3-4 कुराहरूमा चाहिँ अहिले चुनौतीको रूपमा चाहिँ रहेको छ
स्रोत साधनको कुरा गरिरहँदा तपाईँले के देख्नु भएको छ वीरनगर नगरपालिकाको हकमा कुरा गर्दाखेरि यहाँको आम्दानीको स्रोत स्थानीय स्रोत साधन केलाई गर्न सकिन्छ भन्ने लाग्छ
मेजर आम्दानीको स्रोत चाहिँ हाम्रो एकीकृत सम्पत्ति कर नै छ र अर्को चाहिँ हामीसँग भएको व्यावसायिक करलाई चाहिँ पूर्ण रूपमा चाहिँ उठाउन सकिएको अवस्था छैन र निजी क्षेत्रसँगको सहकार्यतालाई पनि नगरपालिकाले पूर्ण रूपमा बढाउन सकेको छैन त्यस कारण मलाई लागेको कुरा के भने एकीकृत सम्पत्ति कर त हामी नीतिगत रूपमा निर्णय गरेर असुल गर्न सक्छौँ तर व्यावसायिक कर लगायतका चाहिँ व्यवसाय प्रवर्धनको कुरा र रोजगारीका अवसर सिर्जना गर्ने कुरा निजी क्षेत्र र चाहिँ सरकारी क्षेत्र भनौँ अथवा नगरपालिका स्थानीय सरकार बीचको सम्बन्धलाई सुधार गरेर हामीले व्यवसायलाई चाहिँ प्रवर्धन गर्नपर्ने कुराहरू चाहिँ छ जबसम्म व्यवसाय प्रवर्धन हुँदैन स्रोतका चाहिँ अन्य परिचालन गर्न सकिँदैन र हामीसँग भएको यहाँको प्राकृतिक स्रोत साधन र पर्यटन प्रवर्धनका क्षेत्रहरूलाई चाहिँ हामीले चाहिँ सम्वर्धन र प्रचार प्रसार गरेर आम नागरिकसम्म अथवा अन्य क्षेत्रसँग लैजान सकिन्छ अर्को पाटो हामीसँग भएको चाहिँ यो पर्यटकका हिसाबले गेटवेका रूपमा चाहिँ हाम्रो वीरनगर छ त्यो गेटवेका रूपमा चाहिँ हामीले कति परिचालन गर्न सकिन्छ त्यसका लागि चाहिँ हामीले यहाँको आर्थिक प्रगति गर्नका लागि हामीसँग भएको एउटा बाधकको रूपमा चाहिँ एयरपोर्ट डेली हामीसँग जो हवाई यातायातको एक्सिस छैन त्यो एक्सिसलाई निरन्तरता दिने कुरामा चाहिँ हामी निजी क्षेत्र र चाहिँ स्थानीय सरकार र समग्र सुर्खेतै भनौँ यहाँ चाहिँ वीरनगर नगरपालिकाको मात्रै कुरा छैन सुर्खेतसँग रहेका सम्पूर्ण स्थानीय निकायहरूको बीचको चाहिँ एकताबद्ध प्रयास र केन्द्रीय नेतागणहरू र केन्द्रीय सरकारसँग हाम्रो छिटोभन्दा छिटो चाहिँ लबिङ या चाहे चाहिँ अहिले चाहिँ वीरनगरमा रहेको एयरपोर्टलाई छिटो सञ्चालन गर्ने प्रक्रिया होस् या हामीसँग रहेको चाहिँ अन्य चाहिँ एयरपोर्ट निर्माणको प्रक्रियामा चाहिँ हामी छिटो जान सक्यौँ भने मलाई लाग्छ 2-4 वर्षभित्रमा वीरनगरले आफ्नो आन्तरिक स्रोतलाई आर्थिक स्रोत चाहिँ मजबुत बनाएर जान सक्छ त्यसका आधारबाट चाहिँ निजी क्षेत्र र चाहिँ स्थानीय निकाय र स्थानीय समुदायको सहकारितामा पनि धेरै काम गर्न सकिने सम्भावना चाहिँ छ हामीले अहिले पनि हेरेका छौँ कतिपय गाउँ टोलहरूमा 50% चाहिँ 20 लाख रुपियाँ चाहिँ जनताले उठाएको छ र इमान्दारीपूर्वक राम्रो काम गरेको अवस्था पनि छ र त्यस्तोमा हाम्रो जहाँ चाहिँ जनताले उठाउन सक्दैन त्यहाँ चाहिँ सरकारको पहुँच पुर्याउनु पर्ने र जहाँ निजी क्षेत्रले पैसा उठाउन सक्छ भने त्यसलाई स्थानीय निकायले इन्सेन्टिभ दिएर चाहिँ विकासको प्रभावमा र भौतिक पूर्वाधारको विकासको पाटोमा लैजानु पर्ने कुरा चाहिँ देखिन्छ यो तिनटै पक्षको बिचको सहकार्यता आधारबाट हेर्दा हामी चाहिँ यहाँको स्रोत साधनलाई र प्राकृतिक स्रोत साधन चाहे त्यो वनको कुरा होस् चाहे चाहिँ यहाँको अन्य गतिविधिको कुरा होस् या जडीबुटीकै कुरालाई पनि हामीले प्रयोग गर्न सक्ने सम्भावना चाहिँ देखिन्छ
यति दिनभित्र एक महिनाभित्र नगरपालिकामा यो परिवर्तन हुनेछ, दुई महिनाभित्र यो हुनेछ, तिन महिनाभित्र यो हुनेछ, अथवा यो समयमा देखिने गरी हामीले यो काम चाहिँ गर्नेछौँ है, अथवा पाँच वर्षको अवधिमा हाम्रो गोल चाहिँ यो हुनेछ, अहिलेको नगरपालिकामा एक हामीले यो गऱ्यौँ, दुई यो गऱ्यौँ, तिन यो गऱ्यौँ भनेर पाँच वर्षको अवधिमा यो गर्नेछौँ भनेर त्यस्तो कार्ययोजना खाकाहरू अहिले बनाएका छन्।
हामी त्यसको पूर्व तयारीमा चाहिँ छौँ, किनभने बोर्ड बैठकबाट निर्णय नगरेर मैले एक्लै हिँड्दा त्यो कार्यान्वयनको पाटोमा पनि भोलि राम्रो हुँदैन, र निश्चित रूपमा तपाईँले भनेको जस्तै हामीले छलफल र हाम्रो कार्ययोजनाभित्र राखेका छौँ, र नगरपालिकाको पाँच वर्षको आवधिक योजना चाहिँ निर्माण गर्नुपर्ने या सर्टकट बाटोबाट गएर चाहिँ वार्षिक कार्ययोजना सहितको पाँच वर्षको कार्ययोजनालाई अगाडि बढाउने भनेर मैले योसँग सम्बन्धित विज्ञहरू र नगरपालिकाको चाहिँ लामो समयसम्म काम गरिरहेका कर्मचारी साथीहरूसँग छलफल चलेको छ, र हामी छिट्टै नै त्यो प्रक्रियामा गएर हाम्रो सकेसम्म हामी बोर्ड बैठकले 100 दिनको टार्गेट गराएर हामी पहिलो चरणमा जानेछौँ भने त्यही बिचमा हामी चाहिँ नगरको चाहिँ एक वर्ष कार्ययोजना निर्माण गरेर जाने चाहिँ हाम्रो योजनाभित्र चाहिँ हाम्रा टिममा बसेका साथीहरू उपमेयर लगायत प्रशासनिक प्रमुखहरूसँग छलफल हाम्रो चलाइरहेछ।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा मुलुकको 40 प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ। व्यवस्थापिका संसदले प्रधानमन्त्री पदका एकमात्र उम्मेद्वार देउबालाई बहुमतबाट प्रधानमन्त्री चयन गरेको हो। सभामुख उनसरी घरतीले देउबा प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभएको हो।
मान्य सदस्य श्री शेरबहादुर देउवाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 388 मत र उम्मेदवारीको सूचनाको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा 170 मत परेको छ। मान्य सदस्य श्री शेरबहादुर देउवाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको पक्षमा 388 मत परेको र उक्त संख्या व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 593 बहुमत भएकोले मान्य सदस्य श्री शेरबहादुर देउवा नेपालको संविधानको धारा 298 उपधारा 3 एवं व्यवस्थापिका संसद नियमावली 2073 नियम 49 उपनियम 5 बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको घोषणा गर्दछु।
यसैबीच नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो 2 शपथ लिनुहुने भएको छ। उहाँले राष्ट्रपति समक्ष शपथ लिने कार्यक्रम रहेको छ।
यसैबीच देउवाले स्थानीय तह प्रदेश र संघको चुनाव गर्ने र आर्थिक विकास नयाँ सरकारको मुख्य प्राथमिकता हुने बताउनु भएको छ। व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी पेश गर्दै सभापति देउवाले चुनाव नगरी संविधान कार्यान्वयन नहुने भएकाले यो कार्यभार नयाँ सरकारको पहिलो प्राथमिकता हुने बताउनु भएको छ। संविधान संशोधन गरेर चौबीलाई चुनावमा सहभागी गराउने विषयमा विपक्षी दलको पनि सहयोग पाउने उहाँको विश्वास रहेको छ। उहाँले आर्थिक विकास र भौतिक पूर्वाधारको निर्माण सन्तुलित परराष्ट्र नीति र भूकम्प कुनामा पनि सरकारको प्राथमिकतामा पर्ने बताउनु भएको छ। दुईवटा छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाउने कायम गर्दै राष्ट्रिय स्वार्थ अनुसारको वैदेशिक नीति लिने भन्दै उहाँले दुवै देशलाई सम दूरीमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। कुनै पनि छिमेकी देशको विरोधमा नेपालको भूमि प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध रहने उहाँको भनाइ छ।
यस्तै चौथो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएका देउबा 2070 सालमा भएको संविधान सभा चुनावमा डडेलधुरा क्षेत्र नम्बर 1 र कैलाली 6 विजय हुनु भएको हो। 2052 सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउबाको जन्म 2004 जेठ 30 गते रुवाखोला 80 ग्राम 5 डडेलधुरामा भएको हो। प्रसाद सिंह देउबा र द्रौपदी देवी देउबाका जेठा छोरा रहनुभएका उहाँ 2048 2051 गृहमन्त्री हुनुभयो भने विक्रमसम्म 2058 दोस्रो पटक प्रधानमन्त्री हुनुभयो। देउबा 2059 असोज 18 गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन सक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्तमा पर्नुभयो। बर्खास्त भएको दुई वर्षपछि 2061 सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बन्नुभएका नेता देउबा 2061 माघ 19 गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा पनि बस्नु पर्यो। हाल काठमाडौँको बुढानील कण्ठ नगरपालिका एक भद्रकालीमा बस्दै आउनुभएका देउबा कंग्रेसका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिनु भएको हो। विक्रम सम्वत 2017 पुस 1 गते तत्कालीन राजा महेन्द्रले बीपी नेतृत्वको प्रथम जननिर्वाचित सरकार अपदस्थ गरेपछि नेता देउबा कंग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो। नेपाल विद्यार्थी संघको संस्थापक सभापति समेत रहनुभएका देउबाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एमए र कानूनमा पनि स्नातक गर्नुभएको छ। देउबा लन्डन स्कूल अफ इकोनोमिक्सका रिसर्च फेलो रहिसक्नु भएको छ। विक्रम सम्वत 2059 जेठ 8 संसदीय दलको नेता एवं प्रधानमन्त्री रहेका बेला नेता देउबाले संसद विघटन गरेपछि कंग्रेस विभाजन हुँदा उहाँ कंग्रेस प्रजातान्त्रिकको सभापति बन्नुभयो। कंग्रेस र कंग्रेस प्रजातान्त्रिकको विक्रम सम्वत 2063 एकतापछि उहाँ नेपाली कंग्रेसको वरिष्ठ नेता बन्नुभयो। कंग्रेसको 13 महाधिवेशनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउबा सभापति पदमा विजय हुनुभएको हो। यसअघि पार्टीको 10 महाधिवेशनमा नेता गिरिजा प्रसाद कोइराला र 12 महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउबा पार्टी सभापति पदमा पराजित हुनुभएको थियो। संविधान सभा चुनाव सहित 5 पटक संसदीय चुनावमा विजय हुनुभएका देउबा संसदीय निर्वाचनमा पराजित हुनुभएको छैन। 71 वर्षीय देउबाका एक छोरा जयवीर हुनुहुन्छ भने उहाँका श्रीमती आरजु राणा देउबा पनि सांसद हुनुहुन्छ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारत र चीनले बधाई दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउबालाई टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल भारतको सम्बन्धमा थप प्रगाट हुने विश्वास व्यक्त गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल देउबाको नेतृत्वमा नेपालमा शान्ति समृद्धि तथा प्रगतिको कामना पनि व्यक्त गर्नुभएको छ। जवाफमा निर्वाचित प्रधानमन्त्री देउबाले दुई देश बीचको सम्बन्ध सुमधुर रहने विश्वास दिलाउँदै शुभकामना प्रति धन्यवाद व्यक्त गर्नुभएको छ। यस्तै नेपालका लागि चिनिया राजदूत यु हङ देउबाको निजी निवास बुढा नीलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनिया सरकारका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ। त्यसै अवसरमा राजदूत ह्वेङले नेपाल चीन सम्बन्धमा थप्र गाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउबाको सफल कार्यकालको कामना गर्नुभएको छ। जवाफमा नवनिर्वाचित राष्ट्र प्रधानमन्त्री देउबाले नेपाल चीनसँगको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामना प्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
मेरी खबरमा खबरको सिलसिला जारी नै छ भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतान्त्रिक मान्यता लत्याएको आरोप लगाउनु भएको छ। व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवनको भरतपुरमा एक दलका उम्मेद्वारलाई जिताउनका लागि सत्ताको दुरूपयोग गरिएको जिकिर गर्नुभयो। उहाँले मधेस विरोधी भनेर एमालेप्रति नकारात्मक प्रचार गरिएको भन्दै मधेस विरोधी नभएको भन्दै लामो विवरण पनि पेश गर्नुभएको छ। उहाँले राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर सदनको अवरोध खुलेको बताउनु भएको छ।
65 वर्ष उमेर हदका कारण प्रधान न्यायाधीश सुशीला कार्कीले हिजोबाट पदबाट अवकाश लिनुभएको छ। कायम मुकायमका रूपमा कम्तीमा 3 महिना सहित करिब 14 महिना उहाँ आफ्नो पुरानै स्वभाव र लयमा हिँडिरहनु भएको हो। हिजो पहिलो सत्रमै सहकर्मी र कर्मचारीसँग विदावारी भई उहाँ सामान्य ढंगले सर्वोच्च अदालतबाट बाहिरिनु भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले सत्ता सम्हाल्दा गरेका वचन पूरा गरेर राजीनामा गर्न पाउँदा सन्तुष्टि लागेको बताउनु भएको छ। व्यवस्थापिका को बैठकमा सम्बोधन गर्दै उहाँले संविधान जारी गर्न र राष्ट्रिय मुद्दाहरूमा राजनैतिक सहमति गराउन सत्ता र विपक्षी भन्दा माथि उठेर भूमिका खेलेको दावी गर्नुभयो।
सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग 3 बुँदे सहमति गरेका छन्। कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै भए पनि छुट्टा छुट्टै सम्झौता पत्र बनाएर हस्ताक्षर गरिएको छ। सहमतिको पहिलो बुँदामा पुष्पकमल दाहाल सरकार गठनका क्रममा भएको सहमति कानून गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुदामा सहित घोषणा मुद्दा फिर्ता लगायतका प्रतिबद्धता कानून गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतर्फ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध तोडेको दावी गर्नुभएको छ। आतंकवादी सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा मालदिवसले कतारसँगको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दावी गर्नुभएको छ। केही समय अघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारी आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाइ रहेको छ। आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दावी रहेको छ। झण्डै दुई हप्ता अघि ट्रम्पले मध्यपूर्वको भ्रमण गर्नुभएको थियो। ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रूपमा लिएका छन्। साउदी अरेबियाको भ्रमणको क्रममा ट्रम्पले इरानमाथि पनि अस्थिरता फैलाएको आरोप लगाउनु भएको थियो। आफूसँगको सम्बन्ध तोड्ने निर्णय गरेका देशलाई कतारले वार्ताका लागि आह्वान गरिसकेको छ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान विद्रोही समूहलाई शान्ति वार्तामा आउन या युद्धको परिणाम भोग्न तयार चेतावनी दिनुभएको छ। राजधानी काबुलमा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उहाँले तालिबान विद्रोही समूहसँग दुईवटा विकल्प रहेको बताउनु भएको छ। उहाँले समय घट्किरहेको बेला अफगानिस्तान सरकार देशमा शान्ति कायम गर्न विद्रोही समूहलाई अन्तिम अवसर दिएको भन्दै यसको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले वार्तामा नआए युद्धको परिणाम भोग्न तयार हुन चेतावनी दिनुभएको छ।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। एएफसी एसियन कप 2019 छनौटको तयारीमा रहेको नेपाल हिजो भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा 2-0 गोल अन्तरले पराजित भएको छ। 59 मिनटमा भारतले पहिलो गोल गरेको हो। 67 मिनटमा नेपालका कप्तान विराज महर्जन रातो कार्ड पाएर बाहिरिनुभयो। 10 खेलाड़ीमा सीमित नेपाल विरूद्ध 78 मिनटमा भारतले दोस्रो गोल गरेर 2-0 गोल अन्तरले विजयी भयो। एसियन कपको तयारीमा रहेको भारत निमन्त्रणमा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्ट्स कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलेको हो। लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको थियो। भारत र नेपाल बीच पछिल्लो पटक साफ च्याम्पियनशीप अन्तर्गत 2072 पुसमा खेल भएको थियो। त्यसपछि पहिलो पटक हिजो दुई देशबीच खेल भएको हो। 2016 अपराजित रहेको नेपाली टोली पछिल्लो पटक 3.5 महिना अघि एसियन कप छनौटमा आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग 4-1 पराजित भएको थियो। नेपाली टोली फिलिपिन्सको त्यो हारपछि अब बाहिर निस्कने लक्ष्यका साथ मुम्बई पुगेको थियो। तर भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा भएन। आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग नेपाल र भारतले पनि त्यही दिन बेंगलोरमा किर्गिस्तानसँग खेल्नेछन्। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुईजना घुस लिँदै गर्दा रंगे हात पक्राउ। वीरेन्द्रनगरमा तत्काल खानेपानीको समस्या समाधानको पहल गर्ने मेयर सुवेदीको प्रतिबद्धता।
कंग्रेस सभापति देवबाद चौधो पटक प्रधानमन्त्री चयन। चुनाव र आर्थिक विकास नयाँ सरकारको मुख्य प्राथमिकता हुने भनाई। आज शपथ लिँदै
अरब देशले कतारसँगको सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। कतारद्वारा वार्ताका लागि आह्वान।
र नेपाल भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा 2-0 गोल अन्तरले पराजित। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।